यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। सरदर भन्दा 15 दिन छिटो प्रवेश गरेको मनसून एक साता निष्क्रिय रहने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। मध्य प्रदेशका 64 निर्वाचन क्षेत्रमा बन्ने 320 किलोमिटर सड़कको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास। संघीयतापछि जनताको विकासको चाहना पूरा हुन थालेको प्रधानमन्त्रीको भनाई। बचतकर्ताको 2,50,00,000,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गर्ने कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय रूपन्देहीबाट पक्राउ। र इजरायली सेनाले राहत वितरणका लागि भेला भएका प्यालेस्टिनीमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 31 जनाको मृत्यु। समाचार अब विस्तारमा। सरदर मिति भन्दा 15 दिन छिटो नेपाल प्रवेश गरेको मनसून अब भने एक सातासम्म निष्क्रिय रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मनसून एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ़न सक्ने महाशाखाले जनाएको छ। सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसून केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बताउनुभयो। नेपालमा मनसून भित्रिने सरदर मिति जून 13-30 रहे पनि मे 29 अर्थात जेठ 15 मई नेपालको पूर्वी क्षेत्रबाट मनसून भित्रिएको र बाँकी भूभागमा मनसून भित्रिन बाँकी रहेको महाशाखाले जनाएको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसून भित्रिएकै दिन 200 मिलिमिटर भन्दा बढ़ी पानी परेको जानकारी दिनुभयो। पराजुलीका अनुसार विभागले जल तथा मौसम पूर्वानुमान सतर्कता तथा चेतावनी सम्बन्धी पूर्व सूचनालाई थप व्यवस्थित प्रभावकारी र समयमै सूचना सम्प्रेषण गर्ने उद्देश्यले मनसून अवधिभर आम संचार माध्यम तथा सरकारवालालाई प्रत्यक्ष जानकारी गराउन शुरू गरेको छ। विभागले मौसम सम्बन्धी सूचनाका लागि 1155 र बाढ़ी सम्बन्धी सूचनाका लागि 1155 टोल फ्री नम्बर मार्फत 24 घण्टा सेवा दिँदै आएको छ। सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2082 कार्यान्वयन गर्दै मनसूनजन्य विपदको पूर्व तयारीलाई चुस्त बनाउन देशभरका पालिकालाई परिपत्र गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत राष्ट्रिय कार्ययोजना 2082को छायाप्रति साथमा राखेर सबै महानगरपालिका उपमहानगरपालिका नगरपालिका र गाउँपालिकालाई परिपत्र गरेको हो। मन्त्रालयका शाखा अधिकृत सन्तोष कुमार खत्रीले यस वर्षको मनसूनमा अत्यधिक वर्षा हुने प्रक्षेपण भएकाले मनसूनजन्य विपद जोखिम न्यूनीकरणका लागि उल्लेखित कार्ययोजनामा स्थानीय तहको जिम्मेवारी भित्र पर्ने विषयमा मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी कार्य कार्यान्वयन गर्न र गराउन भन्दै परिपत्र जारी गरिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा संघीयता आएपछि जनताको विकासको चाहना पूरा हुन थालेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले मध्य प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक निर्वाचन क्षेत्र एक सड़क कार्यक्रम अन्तर्गत बन्ने कालोपत्रे सड़कको आज जनकपुरधाममा डिजिटल शिलान्यास गर्दै वहाँले विकासको काममा थप गति दिन तीनै तहका सरकारबीच अधिकतम समन्वय तथा सहकार्यको खाँचो रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले शिलान्यास भएको मध्य प्रदेशका 64 निर्वाचन क्षेत्रमा बन्ने 320 किलोमिटरको कालोपत्रे समयमा र गुणस्तरीय रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
प्रदेशका 8 जिल्लालाई छुने गरी र तिनको चौतर्फी विकासलाई प्रभावित गर्ने बाटाहरू सड़कहरूको एकमुष्ट शिलान्यास गरेका छौं। म यस कार्यको सफलताको लागि हार्दिक शुभकामना भन्न चाहन्छु र यो कार्य सबैका प्रयासबाट समयमै गुणस्तरीय ढंगले सफल हुनेछ र यसले यस प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु।
उहाँले जनकपुर जयनगर रेलवे सेवालाई बर्दिवाससम्म विस्तार गरेर पूर्व पश्चिम विद्युतीय रेलमार्गसँग जोड्ने र यो रेलमार्गको निर्माणपछि देशको समग्र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्नुभयो। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मध्य प्रदेश अन्तर्गत 8 जिल्लाका 64 प्रादेशिक निर्वाचन क्षेत्रमा 5 किलोमिटरका दरले 320 किलोमिटर लम्बाईको पक्की सड़क निर्माण हुनेछ। तीन वर्षभित्र सम्पन्न गर्ने कालोपत्र सहितको सो पक्की सड़क निर्माणका लागि कुल 12,70,00,000,00,000 रूपियाँ खर्च हुने मध्य प्रदेश सरकारले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज ललितपुरको जावलाखेल जानुभई भोटो जात्रा अवलोकन गर्नुभएको छ। हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा अनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो। त्यस अवसरमा उहाँले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो। राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको समेत दर्शन गर्नुभयो। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाध्यक्ष नारायण प्रसाद दाहाल लगायत विशिष्ट व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुलचोकबाट गाउँहाल, मंगल बजार, टंगाल, इटीटोल, कुमारीपाटी, मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलन अनुसार यस वर्षको रथ यात्रा समेत सम्पन्न भएको छ। पूर्व राजा समर्थकले काठमाण्डुको नारायण चौरमा आज गरेको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। पूर्व राजा समर्थक राप्रपा, राप्रपा नेपाल लगायतले केही दिनदेखि काठमाण्डुमा प्रदर्शन गरिरहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। तनहुँ प्रदेश अस्पताल दमौलीलाई 50 शय्यामा स्तरोन्नति गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ। हाल दमौली अस्पताल 1500 शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोही अनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डाक्टर परिवर्तन बरालले जानकारी दिनुभयो। उहाँका अनुसार 1500 शय्या स्वीकृतिको अस्पतालले हाल 54 शय्यामा सेवा दिइरहेको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल धार प्रचण्डले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आम जनताको संयुक्त संघर्षको प्रतिफल भएको बताउनु भएको छ। पार्टीको सहायक संगठन यंग कम्युनिष्ट लीग वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्वपूर्ण भूमिका भए पनि तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा एमाले र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा आफू प्रयासरत रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनको 34 स्थापना दिवसको अवसरमा आज आयोजित वृहत स्वास्थ्य शिविरमा उहाँले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनु पर्ने बाध्यता अन्त्य गर्न लागि परेको बताउनुभयो। वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। हात्तीबनीस्थित नेपाल क्यान्सर अस्पतालमा आज उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएका छन्। रसिककी एकमात्र छोरी बेलायतबाट फर्किएपछि दाह संस्कार गरिने जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले दक्षिण तथा मध्य गाजा क्षेत्रमा राहत सामग्रीका लागि भेला भएका प्यालेस्टिनी शरणार्थीमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 31 जनाको मृत्यु भएको छ। रफा र नेट जरिम नजिक अमेरिकी सहयोग संस्थाले राहत बाँड्ने बेला सो घटना भएको हो। विश्वभरका नेताहरूले गाजा क्षेत्रमा रहेका मानिसहरूको ज्यान जोगाउन इजरायललाई युद्ध विरामका लागि आग्रह गरे पनि इजरायलले हमास संरक्षित भन्दै गाजामा व्यापक कार्यवाही जारी राखेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ 17 गते रूपन्देही सिद्धार्थनगर नगरपालिका वड़ा नम्बर 1 बेलहियाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पटक पटक संचालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको 2,50,00,000,000 भन्दा बढ़ी रकम हिनामिना गरी फरार थिए। सल्यान घर भई हाल नेपालगंज उपमहानगरपालिका 10 बस्ने 65 वर्षीय राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ। राय विरूद्ध बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्वारा म्याग्दीमा संचालित 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको आइतबार स्थलगत अनुगमन गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले आयोजना अनुगमनपछि निर्माणलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभयो। स्थलगत निरीक्षणपछि निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गराउन निर्देशन प्राप्त भएको रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले बताउनुभयो। आगामी असार 15 गते भित्र सम्पन्न गर्ने कार्योजना अनुसार आयोजना निर्माण अघि नबढेपछि सरकारवाला निकायले चासो देखाएका हुन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार।
वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष पनि राष्ट्रपति रनिङ सील्ड प्रतियोगिताको उपाधि हात पारेको छ। नारायणी रंगशालामा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले 31 स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा पर्सागढ़ी नगरपालिकाले 18 स्वर्ण पदक सहित दोस्रो स्थान प्राप्त गर्यो भने सखुवान प्रसौनी गाउँपालिकाले 4 स्वर्ण पदक सहित तेस्रो स्थानमा रह्यो। नियम अनुसार लगातार 3 वर्षसम्म प्रथम हुने टोलीले सील्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ। चितवनमा आयोजित दोस्रो संस्करणको माधवपुर गोल्ड कपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। शनिबार निर्धारित समयको खेल 2-2 गोलको बराबरीमा टुंगिएपछि टाई ब्रेकरबाट खेलको अन्तिम निर्णय भएको हो। टाई ब्रेकरमा अभिषेक चर्च रजहरलाई 5-4 गोलले हराउँदै एपीएफले प्रतियोगिताको उपाधि जितेको हो। खेलको पहिलो हाफ गोल रहित बराबरी खेलका दुवै टीमले दोस्रो हाफमा 2-2 गोल गरे। अभिषेकका लागि जर्सी नम्बर 11 एडम सोडिकले दोस्रो हाफको तेस्रो मिनटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। त्यस्तै अभिषेककै 7 नम्बर जर्सीका खेलाड़ी सुजित बुढाथोकीले दोस्रो हाफको 13 मिनटमा अर्को गोल गरेपछि प्रतिद्वन्दी टीम एपीएफ दबावमा परेको थियो। एपीएफका लागि जर्सी नम्बर 10 सबिन गुरूङ र जर्सी नम्बर 7 विज्ञान चौधरीले गोल गरेका थिए। निर्धारित समयपछि थपिएको 4 मिनटको अन्तिम समयमा एपीएफले गोलमा परिणत गर्न नसक्दा खेल ट्राई ब्रेकरमा पुगेको थियो। खेलमा एपीएफका गोलरक्षक उमेश कार्की म्यान अफ द म्याच घोषित भए। साथै कार्कीले समग्र प्रतियोगिताकै उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारे। त्यस्तै एपीएफकै सबिन गुरूङ सर्वाधिक गोलकर्ता र अभिषेकका समीप ढकाल उत्कृष्ट खेलाड़ीको उपाधिले सम्मानित भए। जीतसँगै एपीएफले 2,22,222 नगद सहित गोल्ड कप जितेको छ। उपविजेता बनेको अभिषेक चर्च रजहरले 1,11,111 नगद सहित ट्रफी प्राप्त गरे। प्रतियोगिता जेठ 10 गतेदेखि शुरू भएको थियो। नेपाली फुटबलको इतिहास समेटिएको स्वर्ण कथा नेपाली फुटबलको पुस्तक सार्वजनिक गरिएको छ। खेल पत्रकार हिमेश रत्न बज्राचार्यले लेख्नु भएको पुस्तक आज आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी साक्यले लोकार्पण गर्नुभयो। बुक हिलले प्रकाशन गरेको पुस्तकमा नेपाली फुटबलको शुरूआतदेखि 100 वर्ष लामो इतिहासका घटनाक्रम समेटिएको छ। पुस्तकमा नेपालले 1984 साल र 1993 दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्दाका क्षणहरू पनि समेटिएका छन्। नेपाली फुटबल इतिहास समेटेर लेखिएको यो पहिलो नेपाली पुस्तक हो। अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले लेखकले फुटबलका घटनाक्रमलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको बताउँदै नेपाली फुटबलमा पहिलो दस्तावेजका रूपमा यो पुस्तक भित्रिएको बताउनुभयो।
खेल समाचारको साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेश लगायत देशको पहाड़ी भागका थोरै स्थानहरू र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरदर भन्दा 15 दिन छिटो प्रवेश गरेको मनसून एक साता निष्क्रिय रहने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। मध्य प्रदेशका 64 निर्वाचन क्षेत्रमा बन्ने 320 किलोमिटर सड़कको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास। संघीयतापछि जनताको विकासको चाहना पूरा हुन थालेको प्रधानमन्त्रीको भनाई। बचतकर्ताको 2,50,00,000,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गर्ने कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय रूपन्देहीबाट पक्राउ। र इजरायली सेनाले राहत वितरणका लागि भेला भएका प्यालेस्टिनीमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 31 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।